नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्त्याएका छौं कथाकार तथा उपन्यासकार पद्मावती सिंह। विक्रम सम्वत 2005 वैशाख 19 दिन काठमाडौँको ओम बहालमा जन्मनु भएकी पद्मावती सिंह मूलत कथाकार हुनुहुन्छ। कथादि 2038, कथायान 2039, कथाकार पद्मावती सिंह 2044, पद्मावतीका कथाहरू 2057, समय दंशक कथा संग्रह तथा उपन्यास समानान्तर आकाश 2062 र अर्को उपन्यास मौन स्वीकृति 2064 प्रकाशित गरिसक्नु भएकी उहाँले समानान्तर आकाश उपन्यासको लागि साझा पुरस्कारबाट पुरस्कृत पनि हुनुभएको छ। यस उपन्यासको थप अर्को कुरा के भने प्यारालल स्काई नामले वरिष्ठ समालोचक डाक्टर गोविन्दराज भट्टराईको सम्पादनमा अनुराधा शर्माद्वारा अंग्रेजीमा अनुवाद पनि भएको छ। अंग्रेजीमा अनुवाद हुने 5 नेपाली महिला कृतिकारहरू मध्येकी एक हुनुभएको छ उपन्यासकार सिंह। परिवार नियोजन संघसित लामो समय आबद्ध रहनुभएकी पद्मावती सिंह रत्नश्री स्वर्ण पदक, मैनाली कथा पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कार लगायत विभिन्न मान सम्मानबाट सम्मानित हुनुभएको छ। नारी साहित्यिक संस्था गुञ्जनको संस्थापिका रहनुभएकी उहाँ अमेरिकी भ्रमण सकेर स्वदेश फिर्ता हुनु अघिल्लो दिनको मौकामा हामीले उहाँसँग केही साहित्यिक गतिविधिहरू बारे खसखस राख्ने जमर्को गरेका छौं। त आउनुहोस् उहाँलाई स्वागत गरौं। कथाकार तथा उपन्यासकार पद्मावती सिंहज्यू, तपाईँलाई खसखस डटकममा स्वागत छ।
धन्यवाद।
अमेरिकी भ्रमण सकेर भोलि नेपाल जाँदै हुनुहुन्छ, प्रयोजन के थियो अमेरिकी भ्रमणको?
खासमा यो एकाडेमी अफ नेपाली लिटरेचर चाहिँ एउटा महिला साहित्यकारको एउटा गोष्ठी आयोजना गरेको थियो, त्यसमा मलाई निमन्त्रणा पठाउनु भएको थियो, अनि त्यही सम्मेलनमा भाग लिन म आएको। यहाँ
कस्तो रह्यो सम्मेलन?
सम्मेलन राम्रै भयो। जो प्रथम चोटि होइन अमेरिकामा डायस्पोरामा महिलाहरूको सम्मेलन आयोजना भएको रहेछ। अब त्यसमा मैले आफ्नो भाग लिन पाएकोमा मैले म खुसी नै छु। मैले मौका पाएँ कि मैले भाग लिन पाएँ। र अर्को कार्यक्रम अब त्यसमा केही समस्याहरू उहाँले आयोजकहरूले धेरै समस्याहरू भोग्नु भएको रहेछ कार्यक्रम गर्नको लागि। राम्रै रह्यो, मलाई राम्रै अनुभव राम्रै छ, राम्रै भयो। महिलाहरूको विषयमा त्यहाँ छलफल पनि भयो, कवि गोष्ठी पनि भयो, 3 दिने कार्यक्रम थियो, मलाई राम्रै लाग्यो।
झन्डै 2 महिनाको अमेरिकी भ्रमण समग्रमा कस्तो रह्यो र कस्तो अनुभव लिएर जाँदै
हुनुहुन्छ? मलाई समग्रमा भन्नुपर्दा एकदम राम्रो सुखद रह्यो। मैले यो 2 महिनामा 12 परिवारसँग बस्ने मौका पाएँ र अमेरिकाहरूको नेपालीहरूको जीवन नजिकबाट अमेरिकामा उहाँहरूले जसरी कसरी जिम्मी बिताउनु भएको छ, अमेरिकालाई कर्मभूमि बनाएर बसेका नेपाली परिवारहरूमा बसे, त्यहाँको समस्या पनि देखे र धेरै कुराहरू मैले देख्ने नजिकबाट देख्ने मौका पाएँ। र त्यस अर्थमा यस भ्रमणले मेरो लेखनीमा थप केही सहयोग पुर्याउँछ जस्तो लाग्यो। किनभने हामीले चाहिँ जहिले पनि नेपालबाट हामीले यो डायस्पोराको कुरा पढिरहेको थियौँ, त्यसलाई चाहिँ यहाँ नजिकबाट मैले हेर्ने मौका पाएँ र त्यस अर्थमा यो भ्रमण राम्रो नै रह्यो। तर मेरा केही किता अनुभव पनि भए, अब एक्लै एक्लै भ्रमण गरेँ हुँदा केही समस्याहरू पनि मैले भोगे, तर त्यो स्वाभाविक जस्तै लाग्यो मलाई। स्वाभाविक त हो किनकि भ्रमणमा समस्या पनि आउँछ, यसरी दुःख सुख भने जीवनको एउटा पाटो हो, त्यो दुइटै मैले यहाँ भोगेँ।
समग्रमा सुखद नै रह्यो,
सुखदै रह्यो, समग्रमा सुखदै रह्यो।
र आफ्नो कथा तथा उपन्यासको लागि केही
पात्र मैले भेटेँ र मलाई चाहिँ निश्चय पनि अब उपन्यासै त्यो पात्र मेरो उपन्यासमा आउनेछन्।
उपन्यास नै लेख्नुहुन्छ कि कथा
लेख्नुहुन्छ? मेरो मूलत म कथाकारै हो, मैले कथा नै बढी लेख्छु। तर अब यो समानता आकाश लिएपछि उपन्यासमा नै मेरो बढी ध्यान गइरहेछ र मैले उपन्यास लेखि पनि रहेको छु। मैले आधा सकेर यहाँ आएको, सायद अब यहाँबाट गएर त्यो आधा पुरा गर्छु।
समानता आकाशको कुरा गर्नुभयो तपाईँले, लामो समयदेखि कथा लेखिरहनु भएको मानिसले तपाईँले समानता उपन्यास लेख्नु पहिलो उपन्यास र त्यही उपन्यास नै साझा पुरस्कारबाट पुरस्कृत पनि भयो, कस्तो अनुभव
गर्नुभयो? मलाई एकदम रमाइलो लाग्यो किनभने मैले धेरै वर्ष मैले कथा नै लेखेँ र उपन्यास लेखेको थिएन। तर पहिलोचोटि मैले समानता आकाश लेखेपछि पाठकहरूले धेरै मन परायो र त्यसले साझा पुरस्कार पायो, म धेरै नै खुसी भएँ, म प्रसन्न भएँ। मलाई एउटा आफ्नो एउटा जीवनको एउटा राम्रो अनुभव मैले अनुभव गरेँ।
र त्यही समानान्तर आकाशलाई फेरि प्यारालल स्काईको नाममा अंग्रेजीमा अनुवाद पनि भयो
हजुर।
र तपाईँ अंग्रेजीमा अनुवाद हुने महिला कृतिकारहरू मध्येमा अघि मैले भने जस्तै पाँचौं तपाईँमा पर्नु भएको छ, यो संयोगलाई तपाईँले कसरी दिनुभएको छ?
त्यसो अब हुनु त यो मैले मेरो कथाहरू पनि पहिला कथा चाहिँ मेरो अङ्ग्रेजीमा अनुवाद भएको छ, जापानीमा पनि भएको छ, हिन्दीमा पनि भएको छ, तर अङ्ग्रेजीमा चाहिँ नि एउटा इन्टरनेसनल ल्याङ्ग्वेज हुनाले त्यसमा गर्ने मेरो ठुलो धोको थियो होइन, त्यो पुरा भयो। र यो संयोग भन्नुपर्छ, अब मैले यो समान्त आकाशलाई साझा पुरस्कार प्राप्त भएपछि धेरैले चाहिँ नि यसलाई चाहिँ इन्टरनेसनलमा उसमा जान साहित्य पुर्याउनुपर्छ, यसको अङ्ग्रेजी अनुवाद हुनुपर्छ भन्ने मलाई सबैले भने, समालोचकहरूले जस्तै गोविन्दराज भट्टराईले दिदी यो त तपाईँले अङ्ग्रेजीमा अनुवाद गर्ने यो त राम्रो हुन्छ, इन्टरनेसनल मार्केटमा पठाउनुपर्छ भन्ने सबै सहयोग सबैले उहाँले सुझाव दिनुभएकोले मैले चाहिँ नि गरेँ अङ्ग्रेजीमा। मैले एउटा संयोग भन्दा पनि हुन्छ, एउटा मेरो एउटा जुन मैले एउटा आवश्यक गर्नुपर्ने काम गरे जस्तो पनि लाग्छ, किनभने हाम्रो साहित्य चाहिने जति नै सशक्त भए पनि जबसम्म त्यो इन्टरनेसनल ल्याङ्ग्वेजमा चान्सेस हुँदैन त्यो त पाठक इन्टरनेसनल पाठकको सामु पुग्दैन। र हाम्रो साहित्य कमजोर छैन के, तर हाम्रो मुख्य समस्या के भने हामीले चाहिँ इन्टरनेसनल मार्केटमा अङ्ग्रेजीमा अथवा कुनै पनि अङ्ग्रेजी नै भनौँ सबभन्दा होइन त्यो माध्यमबाट हामी जानै सकेनौँ के, त्यो एउटा आजको आवश्यकता हामी जहिले सबैले चाहिँ एउटा अब के कोसिस गर्नुपर्छ नि हाम्रो राम्रो साहित्यहरूलाई कि त कृतिहरूलाई चाहिँ अङ्ग्रेजी अनुवाद पुर्याउन सक्नुपर्छ, त्यो एउटा मेरो प्रयास नै हो।
हजुर, अनि अब अनि अङ्ग्रेजीमा अनुवाद त भयो तर त्यो किताब अङ्ग्रेजी पाठकहरूसम्म पुर्याउने कसरी मतलब के पुग्यो पुगेन भन्ने कुरो त्यस्तो
अब हेर्नुहोस् म भर्खरै यो त्यो प्रकाशन गरेर प्रिम्पोसन गरेर माथि आएको मैले त्यो के पनि प्रयास गरेको छैन, तर मेरो के प्रयास के रहनेछ भने सकेसम्म अब यो विभिन्न अब देशहरूमा कमसेकम लाइब्रेरीसम्म मलाई पुर्याउने मेरो प्रयास रहनेछ। त्यसमा चाहिँ दुईटा कुरा मैले गर्न सक्छु, अब त्यो धेरै महँगो पनि हुन्छ, मेरो आफ्नो आफ्नै इफर्ट हुन्छ होइन, मैले आफ्नै गर्नुपर्छ त्यो धेरै महँगो हुन्छ। मैले के गर्नु मैले विचार गरेको छु भने जति पनि अब नेपालमा थुप्रै यस्तो सेमिनारहरूमा विदेशकाहरू साहित्यकारहरू आउँछन् गोष्ठीहरूमा, उहाँहरूलाई पनि दिने उहाँहरूको मार्फत पढाउने, अनि अर्को देश विदेशमा जति पनि हाम्रो नेपालीहरू छन् नि आउँछन् अनि जाने गर्छन् नि अस्ट्रेलिया अमेरिका जता पनि, अनि उहाँहरूको मार्फत पठाएर लाइब्रेरीमा उहाँहरूको मार्फत जस्तै मैले अमेरिकामा दुई चारवटा लाइब्रेरीमा मैले पुर्याउने कोसिस गरेँ, त्यसरी माध्यम मैले आफैले इफोर्ट गर्नुपर्ने हुनाले यसरी विभिन्न माध्यमबाट मैले कमसे कम लाइब्रेरी चाहिँ पुगोस्, अब पाठकहरू मैले राइटर्सहरूमा अब अन्तर्राष्ट्रिय सम्मेलनमा थुप्रै मान्छे आउँछन् उहाँहरूको हात पठाउने, अब कोही नेपाल आउँछ उहाँहरूलाई हामी पढ्न दिने, यसरी मैले आफ्नो इफोर्ट यसरी रहनेछ। अब अरू चाहिँ मैले पछि विचार गर्नुपर्छ होइन, अब त्यो गाह्रो पनि छ, डिस्ट्रिब्युसन गर्न गाह्रो छ, त्यसबारे अब सोच्नु पनि सोचेको छु।
यहाँको लाइब्रेरीमा पुर्याउने भन्ने किताबमा हामीले पनि केही सहयोग गर्न सक्छौँ
होला,
यहाँका स्थानीय लाइब्रेरीहरूमा हामी लगेर चर्चा गराउँछौँ
होइन, यसो गर्छ यसो भए म त्यो पनि राम्रो सुझाव हो, जसरी हुन्छ कसरी हुन्छ जसको सहयोग लिँदाखेरि त्यो जान्छ किताब पुर्याउँछ त्यो अनुसार मैले धन्यवाद त्यो म अवश्य गर्नेछु।
तपाईँलाई पनि भन्नुभयो यो समय
समयदंश
र समानान्तर आकाश नारीवादी उपन्यास भनेर तपाईँका कथाहरूमा र उपन्यासमा विशेष गरी नारीवादी नै तपाईँ कस्तो समस्यालाई तपाईँले मूलत समस्या मान्नुभएको छ?
हेर्नुहोस् महिलाको थुप्रै समस्या छ है, तपाईँले अब हाम्रो एसियाको महिला भनौँ विश्वको महिलाको पीडा हो त, हेर्नुहोस् महिलामा थुप्रै महिलाले थुप्रै पेमा महिला हुनाले मैले भोलि कुरा म यहाँलाई भन्दैछु, विश्वको महिलाको नै पीड़ा उस्तै उस्तै हो, फरक के छ भने हामीभन्दा विकसित देशमा अलिक कम हुन्छ, उनीहरू स्वतन्त्र अलिक पीड़ा कम होला, तर हामीभन्दा तर महिलाले धेरै समस्या भइरहेको छ, किनभने यो हाम्रो विशेष गरेर हाम्रो नेपाल एसियन कन्ट्रीमा पितृसत्ताको समाज छ, त्यो समाजले गर्दाखेरि महिलाहरू जहिले पनि दोस्रो नागरिक रूपमा हेरिन्छ, र महिलाहरू पुरुषमा धेरै असमानता धेरै छ, लैङ्गिक विभेद धेरै छ, त्यो महिला आफै महिला हुनाले मैले भोगेको हुनाले मैले के सोचे भने महिलाहरूमा जतिकै तपाईँहरू महिला सशक्त किन होस् महिलामा अज्ञानता छ, शिक्षाको मेरो अज्ञानता त छँदैछ पिछडिएको पनि छ, किन महिलाहरूलाई जति पुरुष र चाहिँ परिवारमा नै त्यसरी व्यवहारमा नै फरक छ, पुरुष छोरालाई बढी पढाउने राम्रोसँग पढाउने राम्रोसँग पढाउने महिलालाई नपढाउने पढाएको थोरै पढाउने अब छिटो बिहे गरिदिने यसो गर्दा त महिलाहरूले शिक्षाको कमी त भइहाल्यो त्यसमा समाजमा पनि महिलाहरू तिमीहरू महिलाहरू भनेर एउटा सानैदेखि हाम्रो संस्कार कस्तो भने तिमीहरू महिला पुरुष भन्दा बढी हुनुहुन्न तिमीहरू पछि छौ पुरुषहरू हामी अब तिमीहरूभन्दा माथि हो भन्ने त्यो एउटा सोच चाहिँ हाम्रो परिवारमा सानैदेखि हामीले महिलाले सोचि देखिरहेको भोलि हुनाले त्यो एउटा महिलाहरूमा चाहिँ एउटा के भने हिन्ता जस्तो कि हामी पुरुष भन्दा कमी भन्ने पनि यस्तो भयो किनकि हाम्रो सानो संस्कारै त्यस्तो भयो कि हाम्रो व्यवहारै त्यस्तो भयो उनीहरूको हामीलाई सानैदेखि त्यस्तै शिक्षा दियो महिलाहरूले यस्तो अगाडि यस्तो गर्नुहुन्न हाँस्नुहुन्न बोल्नुहुन्न यता गर्नु उता गर्नु त्यो सबै हामीले चाहिँ भोगिरहेको हुनाले अब चाहिँ कस्तो भयो भने महिला धेरै अगाडि बढिरहेछ अरे पढिरहेछ हरेक कुरामा अगाडि बढिरहेछ होइन तर पनि समाजमा त्यो व्यवहारमा छैन क्या महिलाहरूले अगाडि बढेर धेरै सङ्घर्ष पुरुषको समकक्षपूर्ण धेरै सङ्घर्ष गर्नुपर्छ किन त्यो आँखा नै हेर्ने आँखा महिलाप्रति आँखा हेर्ने नै फरक छ समाजको त्यसले गर्दा महिलाको विशेष समग्र भन्नुपर्दा लिङ्गीय विभेद त्यो लिङ्गीय विभेद जुन महिलाले भोगिरहेछ नि त्यो लिङ्गीय विभेदको म विरोध गर्छु समान हुनुपर्छ महिलाहरू पुरुषले जसरी बाँचे त्यही अधिकार महिलाले त्यही अधिकार साधिकार बाँच्न पाउनुपर्छ मेरो त्यही भनाइ हो पुरुष र महिलामा कुनै विभेद हुनुहुन्न हरेक क्षेत्रमा पुरुषले सर महिलाले बाँच्न अधिकार हुनुपर्छ त्यहीमा म वकालत गर्छु त्यहीमा विषयमा म लेख्छु
नारीको समस्या विशेष गरी तपाईँले समाजमा देखेको कुरा गर्नुभयो नेपाली साहित्यमा नारीको अवस्था कस्तो हुनुहुन्छ
अब मैले नारीको साक्षी भन्यो भने साहित्यमा पनि नारी पिछडिएकै छन् किनभने थोरै छन् के लेख्ने किनभने साहित्य यस्तो विधा हो कि त्यो साहित्य लेख्नको लागि तपाईँलाई समय चाहिन्छ एकदम चिन्तन गर्नुपर्छ लेख्ने भनेको कुरा त्यसै लेखिन्न के अध्ययन हुनुपर्छ चिन्तन हुनुपर्छ त्यो महिलाले समय खै महिलाहरूलाई घर परिवार जागिर सबै गरेर चिन्तन गर्ने लेख्ने समय नै छैन मेरो नि तपाईँले उदाहरण दिनु पर्दाखेरि मैले कहिले पनि दिउँसो लेखेको छैन किनभने घर व्यवहार महिलाको धेरै दायित्व छ घर हेर्ने अब अहिले त अफिस पनि जान थालेको छ घरको दायित्व अफिसको दायित्व परिवारको दायित्व सम्पूर्ण गर्दा गर्दा महिलालाई पुरुषलाई त अब समय छैन महिला झन् लेख्ने समय खोइ र हामी महिलाले विशेष मेरो नै कुरा गर्नु पर्यो म कहिले पनि मेरो रातिको समय जुन मेरो समय हो सुत्ने समय त्यहीमा मैले लेख्नुपर्छ भने त्यस्तो क्षेत्रमा महिलाहरूले कदम राख्नु भने चाहिँ साह्रै कुरा हो नि होइन जतिखेर पनि लेख्नु भने चाहिँ लेखिन्न नि पढ्नु पर्यो त्यसलाई समय चाहियो अब त्यो क्षेत्र त्यस्तो हुनाले महिलाहरूले यो क्षेत्रमा थोरै छ महिलाहरू किन अरू जस्तो होइन लेख्नु भन्ने एउटा गहन विषय हो यसमा चाहिने समयको पनि चिन्तनको पनि आवश्यक हुनाले समय नै छैन यो क्षेत्रमा महिलाहरू निश्चय पनि कम छ तर अब अहिले आएर महिलाहरू धेरै अगाडि बढिरहेछ लेखनमा अब थुप्रै महिलाहरू मैले देखिरहेछु हाम्रो काठमाडौँ नेपाल कुरा गर्ने भने थुप्रै महिलाहरू पनि बहिनीहरू अहिले अगाडि लेखिरहेछन् जसरी पनि उनीहरू लेखिरहेछन् है र अहिले मैले के देख्छु भने महिलाहरू सशक्त रूपमा अगाडि बढिरहेछ लेखनमा आज 10-15 वर्ष अगाडि गएर अहिले हेर्ने हो भने सशक्त रूपमा धेरै संख्या महिलाहरू लेखन अहिले महिलाहरूको स्थिति लेखनको स्थिति राम्रो छ र म चाहिँ महिला लेखनप्रति सन्तुष्ट छु
कारण के हुनसक्छ त्यसको त्यो
कारण के हुन्छ एउटा चेतना पनि हुनसक्छ है अहिले महिलाहरू धेरै पढे होइन धेरै पहिलाभन्दा पढ्ने अवसर धेरै पाए अहिले महिलाहरू विशेष गरी सहरी इलाकामा पढ्न पाए हुनेले र उच्च शिक्षा पनि हासिल गरे त्यसले गर्दाखेरि हुनसक्छ पढ्नतिर धेरै पढायो भने साहित्यतिर पनि उनीहरू अभिरुचि बढ्यो होला अध्ययनतिर उनीहरूले चाहिँ ध्यान दिन थाले होइन र वातावरण पनि पहिलाभन्दा सजिलो छ अहिले वातावरण लेखनको वातावरण किन अहिले जताततै लेखकमा साहित्यको माहौल छ अब काठमाडौँ भनिमै प्रत्येक दिन एउटा कार्यक्रम हुन्छ त्यो माहौल साहित्यिक माहौलले पनि महिलाहरूलाई विभिन्न महिला संघ संस्था खोले जस्तै मैले गुन्जनको नवल मुन्जनको चाहिने संस्थापिका हुँ होइन संस्था अध्यक्ष हुँ हामीले चाहिने हाम्रो मुख्य उद्देश्य महिलाहरूलाई लेखनमा अग्रसर गराउनु एउटा माहौल बनाउनु र त्यो एउटा मञ्च जस्तो दिन जहाँ महिला आएर आफ्नो कुराहरू सेयर गर्न सकोस् र त्यसमा विभिन्न महिलाहरूलाई आमन्त्रण गरेर हामी विभिन्न कृतिबाट विभिन्न साहित्य चर्चा परिचय गरे त्यो महिलाहरू आकर्षित भए थुप्रै महिलाहरू अहिले सायद त्यो एउटा मैले गुन्जनमा त्यस्तै अरू पनि संस्था छन् गुन्जनले पनि एउटा भूमिका खेलाएको छ एउटा वातावरणले गर्दा पनि धेरै महिलाहरू लेखनतिर अगाडि बढिरहेछ अहिले
हजुर त्यो सबको सुखद कुरा हो र हामीले पनि महिला सकेसम्म बढी भन्दा बढी यस साहित्यमा सहभागी हुन् महिलाको कुरा गर्दाखेरि अहिले महिला लेखन साहित्यमा बढी भइरहेको कुरा गर्दाखेरि हालखालको कुरा हो नेपालको मदन पुरस्कार स्थापना भएदेखि पारिजात पछि दोस्रो महिला चम घिमिरेले भर्खर हालसाले उनको नाम चाहिँ उद्घार सुन्नु भएको छ, तिनी पनि महिला हुन् र मदन पुरस्कार स्थापना भएदेखि हालसम्म जम्मा दोस्रो महिलाले पुरस्कार पाएको समाचार सुन्दाखेरि तपाईँ महिला साहित्यकार भएको हैसियतले कसरी हेर्नु भएको छ?
एउटा कुरा के भने हामी जहिले पनि के भनिरहेको छौँ भने पुरुष पारिजात पछि कुनै पनि महिलाले मदन पुरस्कार किन पाएन? हामीले बारम्बार यो प्रश्न गरे, महिलाप्रतिको महिलाको कृतिप्रति महिलाप्रति ध्यान दिएन कि, आँखा पुगेन कि, दृष्टि पुगेन कि भनेर हामीले बारम्बार यो प्रश्न म स्वयंले पनि धेरैचोटि गरेको कुरा हो। एउटा महिलाले पुरस्कार लिनु धेरै खुसी कुरा हो, त्यो हामीले खुसी मान्नै पर्छ किनभने अहिलेसम्म त्यत्रो वर्ष भयो महिलाले पाएछन्। अब जहाँसम्म झमक घिमिरे कुरा आयो, अब उनीहरूले त्यो कृति मदन पुरस्कार पाउने हेर्दै छ कि छैन त्यो त अब मलाई भन्न सक्दिनँ। होइन राम्रो त उनीहरू राम्रैले पनि पढेको हो, त्यो राम्रै लेखाएको छ, तर अब त्यसमा विवाद छ। हेर्नुहोस् अब उहाँको उमेरले हेर्दाखेरि अब त्यो भन्दा पनि राम्रो किताब बजारमा छ, हेर्नुहोस् होइन त्यो उहाँले लेखेको किताब नै किन मदन पुरस्कार पायो त? ऊ त्यो भन्नु राम्रो प्रकाशन त थाहा छ। अब त्योमा चाहिँ म के भन्न सक्छु भने त्यो चाहिँ निर्णायकले कसरी निर्णय गर्यो, तर अब उहाँभन्दा माथिल्लो पुस्ताका लेखिकाहरू जो राम्रो लेखिरहेका छन् र उमेरले पनि धेरै माथि छ, तिनीहरू धेरै अगाडि छन्, उहाँले पाएनन्, अब समयजीलाई किन दियो? अब एउटा उमेरको हिसाबले, अब लेखनको हिसाबले पनि त्योभन्दा पनि सशक्त किताब बजारमा आएको छ। अब त्यसबारे म के भनौँ होइन, अब त्यो निर्णायकले कसरी दियो त्यो म त्यसमा मेरो केही भन्नु छैन, तर मेरो एउटा भनाइ के छ भने अब धेरै कुरा के हुन्छ भने उहाँको शारीरिक अवस्था हेरेर एउटा उहाँको जीवनी पढेर त्यो दिन दिएको हो कि होइन, अथवा उहाँको कृतिमाथि दिने योग्यवाद दिएको, त्यो दुईटा प्रश्न छ। होइन मलाई के भन्नु, कुनै पनि पुरस्कार भनेको दिँदाखेरि चाहिँ नि कृतिलाई बढी ध्यान दिनुपर्छ, कसैको अवस्था अथवा त्यो अरू भन्दा पनि सबभन्दा महत्वपूर्ण व्यक्तिगत भन्दा कृतिगतमा त्यो पुरस्कृत हुनुपर्छ कोही पनि। तर मलाई झमकले पाएकोमा विरोध छैन, खुसी नै छ एउटा महिलाले पायो, अब तर कृतिगत भयो कि भएन त्यो कुरा चाहिँ अब त्यो चाहिँ विवादकै कुरा छ।
एकछिन अलिकति पछाडि जाउँ, तपाईँले कामको सिलसिलामा नेपालको यो पश्चिमी काठमाडौँबाट पश्चिमतिर नुवाकोट कतैतिर जाँदाखेरि चिया पसलमा आइमाई पनि मान्छे हुन् र आइमाई त पशु सरह हुन् भनेर दुईजनाको कुराकानीलाई सुनेको आधारमा तपाईँले नारीवादी कथा साहित्यमा लेख्न थाल्नुभयो। अहिलेको अवस्था आउँदाखेरि त्यो बेलाको समय र यो बेलाको समयमा कति अन्तर देख्नुहुन्छ तपाईँ?
होइन, यो कुरा 20 वर्ष अगाडिको हो, म नुवाकोटमा होइन गोर्खामा एउटा सेभ युएस भन्ने एउटा प्रोजेक्ट संस्थाको मैले प्रोजेक्ट कोर्ने एउटा महिला सम्बन्धी महिला स्वास्थ्य सम्बन्धी प्रोजेक्टको प्रोजेक्ट कोअर्डिनेटर प्रोजेक्ट चिफहरू भइरहेको थिएँ गोर्खामा। त्यहाँ म त्यति हुँदै गाउँ गाउँमा मलाई जानु पर्थ्यो, महिलाहरूसँग मेरो उठबस हुन्थ्यो, त्यो महिलाहरूद्वारा नै त्यो काम गरिन्थ्यो। विभिन्न गाउँमा गएर महिलाहरू कार्यकर्तालाई रोकेर उनीहरूलाई तालिम दिएर कार्यक्रम सञ्चालन गर्थ्यो, विभिन्न गाउँमा गए। तपाईँले भने जस्तै मान्छे आइमाई पनि मान्छे हो र भन्ने कुराले मलाई यति मेरो मनमा छ कि ए आइमाईलाई मान्छे नै नगर्दैन भने पशु छ। आजको 21औं शताब्दी महिलालाई चाहिँ मान्छे नगर्ने यो कस्तो त विडम्बना, यो कस्तो सोचाइ हो हाम्रो भन्ने मलाई त्यो एकदम मलाई दुःख पीड़ा भयो कि मनमा पीड़ा बोध भयो। र मैले हुन त मैले त्योभन्दा पहिला पनि महिलाहरूको पक्षमा नै लेख्थेँ धेरै जसो महिलाहरूको समस्याहरू बढे, तर त्यसले यति मलाई छोयो कि त्यसले समानन्त आँखा चल्मा त्यो मेरो दिमागमा यति गयो जहिले आइमा पनि मान्छे हुन्छ, आइमा पनि अब यही के आइमा मान्छे होइन त भन्ने एउटा मेरो प्रश्न आएर मैले त्यसको आधारमा समानता आकाश प्रयास जन्मे। अब अहिले तपाईँले जुन भन्ने अवस्था निश्चय पनि फरक पार्छ, 20 वर्षको अवस्था अहिले छैन, अहिले महिलाहरूले धेरै अगाडि हरेक क्षेत्रमा अगाडि बढेछ, उनी शिक्षाको अवसर पार्छ, पुरुष र थोरै भए पनि महिलाहरू अगाडि बढ, अहिले परिस्थिति पहिलाको भन्दा स्थिति अहिले फरक छ।
तपाईँ आफूलाई यथार्थवादी भन्नुहुन्छ या नारीवादी भन्नुहुन्छ?
होइन, अब मेरो विषय गरेर मेरो कथाहरू उपन्यास पनि नारीहरूको समस्यामा नै केन्द्रित हुनाले नारीहरू पात्र र नारीहरूको समस्या मूलत त्यसमा केन्द्रित भएको हुनाले मलाई समालोचक नारीवादी कथाकार नारीवादी उपन्यासकार भनेर एउटा टोपी लगाइदिएको छ। होइन, अब त्यो म त नारीवादी भनौँ, मैले यथार्थवादी म जुन मैले लेखेँ नि त्यो कुनै मेरो कपो कल्पित होइन, त्यो यथार्थ मैले भोगेको देखेको समाज यथार्थ कुरा लिएर उहाँले त्यो नारीवादी भनेर उहाँले भने तापनि त म यथार्थवादी हो म यथार्थ जे लेखेँ मैले यथार्थ लेखेँ मैले कुनै कल्पना लिएर मैले जुन यथार्थ मैले भोगेँ देखेँ त्यही लेखेँ त्यस कारण म नारीवादी भन्न म आफूलाई यथार्थवादी नै भन्न चाहन्छु
यथार्थवादी भन्नुभयो तपाईँले त्रासदी प्रेम विपना
त्रासदी विपना उहाँको हाम्रो
अस्ट्रेलियाको कुरा अस्ट्रेलियामा गएर त्यो त्यो त्यस कथाको बारेमा तपाईँले यथार्थै
एकदम यथार्थ त्यो मेरो आफन्त मेरो आफ्नै आफन्तले भनेको कुरा थियो उसले भनेको कुरा मैले लेख्दैछु त्यो मैले कुनै कल्पना गरेर होइन त्यसमा मैले अलिकति कथात्मक बनाउनलाई अलिकति मैले आफ्नो कल्पना त्यहाँ छ अलिकति त्यसलाई कथा जस्तो बनाउनलाई त जुन त्यो त्यो जुन भोगाइ छ नि त्यो यथार्थ हो त्यसलाई मैले कथा जस्तो बनाएर प्रस्तुत गरेको थियो
अर्को तपाईँले के अरे समानान्तर आकाश कति पाठकहरूले श्रोताहरूले खसखस तर्कमका श्रोताहरूले पढ्नु भएको छैन होला होइन समानान्तर आकाश अब साझा प्रकाशनबाट पुरस्कृत भएको र अङ्ग्रेजीमा साहित्यमा अनुवाद पनि भएको नाताले नपढ्ने श्रोताहरूको लागि त्यसको बारेमा अलिकता छोटोमा के भनिदिनुहुन्छ
यो एउटा कस्तो भयो एकदम यथार्थवादी नारीको समस्या यथार्थपर एउटा उपन्यास हो होइन त्यसमा कुनै पनि कपोकल्पित कुरा होइन जुन मैले गाउँ गाउँमा गएर देखेँ भोगेँ होइन त्यो कुरालाई मैले उपन्यासको रूपमा प्रस्तुत गरेको हो होइन त्यसमा मैले के भन्न खोजेको छु भने यो नारीवादी उपन्यास भइकन पनि नारीहरूले जहिले पनि हामी समान अधिकार पाउनुपर्छ हामी उपेक्षित छौँ हामीलाई त्यो अधिकार पुरुषहरू अधिकार भएन भनेर चिच्याउने होइन आवाज गर्ने उसले पुरुषहरूलाई काम देखाउनुपर्छ त्यो मेसेज दिएको छु मैले त्यहाँको पात्रले ऊ एकदमै उसले समाजको उसले देख्छ भोग्छ र उसले म पुरुषहरू मैले काम गरेँ म पुरुषहरू बन्छु भनेर उसले सङ्घर्ष गर्छ र उसले पुरुषहरू पनि आफूलाई उसको परिचय उसले समाजमा स्थापित गर्छ र उसले चाहिने धेरै सङ्घर्ष गरेर एउटा जीवन उपलब्धि एउटा राम्रो हायर ऱ्याङ्कमा पुग्छ है त्यो उसले सङ्घर्ष गरेर ऊ पुरुषको समानमा उसले पुग्ने कोसिस गरेर पुग्छ र मेसेज के भने हामीले आवाज मात्र बोलेर मात्रै हुने हामी काम गरेर पुरुषसँग गरेर काम गरेर हामीले यसो पुरुषसँग भइहाल्छौँ भन्ने एउटा मेसेज अरू कुरा पनि अब समाजमा जुन विभेद छ नि आकाश त हाम्रो पुरुष महिलाको एउटै हो नि हामी उडेको आकाश तर त्यो आकाश मुनिको हामीमा हामी धेरै छ धेरै फरक छ एउटा पुरुषले जति सङ्घर्ष गर्छ त्यो महिला त्यही ठाउँ पाउँदा महिला दुगुना सङ्घर्ष गर्नुपर्छ होइन त्यो समाजै त्यस्तो छ त्यस कारण विभिन्न त्यहाँ नारी पात्र छन् जसले सङ्घर्ष गर्छ र त्यो हरेक पात्रले सङ्घर्ष गरेर जित्छ भने त्यो कहिले पनि हार्दैन नारीले हार्ने होइन अब रुने होइन डट्ने अब हामी जत्नु पर्छ र मेरो उपन्यासबाट के एउटा गर्दछ भने नारीहरू जहिले पनि जिताएको छ पुरुषहरू हार्ने हार्छ त्यो एउटा विशेषता तपाईँ पढ्नुहोस् त्यहाँ सधैँ पुरुष पात्र हारेछ नारी पात्र जितिरहेछ अरू ठाउँमा जहिले पनि पुरुष जितिरहेको छ नारी हारिरहेको हुन्छ किन त्यो हारे जित्नु पनि उसले त्यसै जिताएर उसले गरेर काम गरे आफ्नो पुरुष सर उसलाई गरे पुरुषार्थ गरेर नै पुरुषसँग कम्पिट गरेर उसको क्षेत्रमा हरेक क्षेत्रमा अब कामको क्षेत्रमा कार्य क्षेत्रमा त्यो पुरुष पात्र हारिरहेछ नारी पात्र जितिरहेछ त्यो एउटा मैले किन सकिन्छ जित्न के कोसिस गर्यो भने सङ्घर्ष गर्नुपर्छ पुरुष सर गएर पुरुष सर काम पनि गर्नुपर्छ हामीले
त्यसै गरी मौन स्वीकृति उपन्यासको बारेमा
मौन स्वीकृति उपन्यास कथा संग्रह हो होइन कथा संग्रह समय दंशमय कथा संग्रह हो मौन स्वीकृति मैले मेरो मूलत मैले नारीको विविध विषयलाई ल्याएको छु विविध विषयलाई मैले यो समय दंश पनि समयमा यो अहिले समयले जुन दंश जुन गरिरहेको छ नि हामी ठोकिरहेछ समयले अब हाम्रो समय कति अहिले कस्तो हामी अप यो अवस्था परिस्थितिमा हामी बाँचिरहेछौँ समयको दंश हामीले भोग्नु परिरहेछ त्यो पुरुषले पनि नारीले पनि नारीमा पनि पुरुषले पनि भइरहेछ त्यो भोगाईलाई मैले समय दंशमा पुरुष पात्रले पनि नारी पात्र समयलाई कसरी उसले समयलाई भोग्नु कति सङ्घर्ष कसरी समयले हामीलाई दोषिरहेछ त्यो दसैँमा हामी कसरी बाँच्नु परेको छ त्यो नै हामीले मूल विषय राखेर विभिन्न पात्रमा चाहिँ नारी पुरुष दुवै समयको त्यो भगाएलाई मैले देखाएको छु के
नेपालको साहित्यमा अघि तपाईँले भन्नुभयो नारीहरूलाई चाहिँ लेखनमा धेरै गाह्रो छ अध्ययन चाहिँ यो समय चाहिँ रातिको समय निद्राको समय चोरेर लेख्नुहुन्छ तर पनि तपाईँले पाँच दशक भइसक्यो निरन्तर लेखिरहनु भएको छ लेखिरहँदाखेरिको तपाईँलाई सबैभन्दा गाह्रो अप्ठ्यारो परेको एउटा समय के छ सम्झना त्यो के छ
हेर्नुहोस् मैले पनि धेरै सङ्घर्ष गरेको छु. म पनि एउटा नेपाली नारी नै हुँ, मेरो पनि परिवार छ, श्रीमान छ, छोराछोरी छ, र निश्चय पनि हामी लेखनमा बस्दाखेरि हामीले लेखाइमा समय धेरै दिनुपर्ने हुन्छ. म लेखाइ त घर दिउँसो त मैले ब्याचे जाति नै हो, तर साहित्य कार्यक्रममा साहित्य विभिन्न सङ्घ संस्थामा धेरै वर्ष आबद्ध हुनाले मेरो धेरै समय बाहिर साहित्यमा गयो. त्यसले गर्दाखेरि समाजमा अलिकति परिवारको विरोध पनि भयो, होइन, मैले त्यो विरोध सहन पर्यो. किनभने सबै श्रीमानहरूले श्रीमती घरैमा बसोस्, घरै हेरोस्, घरकै नै सबै देख्दै गरोस् भनिदिने चाहना हुँदो रहेछ. मेरो श्रीमान पनि अपवाद होइन, तर अब साहित्यमा लेखेपछि घर मात्रै भनेर हुँदैन. हामीले साहित्यिक योगदान दिनलाई, साहित्यको सेवा गर्नको लागि हामीले घरबाट बाहिर जानु पर्यो. विभिन्न संघ संस्था आबद्ध गरेँ, गुञ्जन संस्थाले मैले खडा गरेँ, धेरै मैले समय दिनु पर्यो, धेरै समय खर्च, त्यसले गर्दा मैले अलिकति विरोध त मैले खप्नु पर्यो, होइन, त्यो चाहिँ एउटा आफ्नो पक्षमा छँदैछ. त्यसले महिलाहरूलाई चाहिने कुनै पनि क्षेत्रमा लाग्दाखेरि पारिवारिक त्यो विरोध एउटा अङ्कुश हुन्छ कि, त्यसले तान्छ कि जहिले पनि, त्यसलाई हामीले जहिले पनि त्यसलाई हामीले सहेर त्यो विरोधलाई हामीले पचाएर हामीले अगाडि बढिरहेछौँ. र मैले पनि धेरै त्यस्तो विरोधहरू, धेरै अब सामाजिक पारिवारिक मैले विरोध मैले खपेर पनि म इमानदारी साथ म प्रतिबद्ध भएको नारी मैले लेखनलाई कहिले पनि छोडेन, कुनै पनि परिस्थितिमा छोडेन, र आज निरन्तरता बनाइरहेको छु. मैले 22 सालदेखि आइसम्म लेखिरहेको छु, र म एउटा महिला नारी हो, मेरो परिवार छ, धेरै समस्या समय चाहिँ पनि मैले लेखनलाई निरन्तरता दिँदैछु. अब एउटा अप्ठ्यारो समय कस्तो छ भने तपाईँको कहिले कहिले कस्तो हुन्छ भने लेख्दाखेरि हामीलाई लेखिरहँदाखेरि राति राति लेख्थ्यो अनि दिउँसो दिउँसो हामी फेर गर्नु, त त्यतिखेर चाहिने हाम्रो परिवारका कुनै एउटा आफन्तहरू आउँछन्, अब कुनै अब भेटघाट गर्ने त्यो पारिवारिक दायित्व छ नि एउटा घरको गृहिणीको, त्यति त्यसो गर्दाखेरि हामी लेख्न बस्दाखेरि उनीहरूले किर नगरे जस्तो अनुबन्ध आमा जुन आइरह होला. अनि अब लेखनमा बसेर यसो चिन्तन गरेर लेख्यो भन्दाखेरि हामी त्यसमा हामी डुब्दाखेरि सायद उहाँहरूप्रति त्यति हामीले सम्मान सत्कार गर्न नसकेको अवस्थामा हामीले त्यस्ता आलोचनाहरू सहनु परेको छ, सहन्छौँ पनि, किन त्यो स्वाभाविक पनि होला आफ्नो ठाउँमा. तर पनि ती सबै कुराहरूले पचाएर हामीले लेखनलाई चाहिँ हामीले निरन्तर दिन धेरै गाह्रो रहेछ, त्यो चाहिँ प्रत्येक नारी साहित्यकारले पोहोरेको कुरा हो. र त्यसैले मैले के भन्छु भने कुनै पुरुषलाई लेख्दाखेरि कुनै डिस्टर्ब हुने, मलाई आज है म लेख्दैछु मलाई डिस्टर्ब नगर भने कोठा भित्र बस्छ, तर महिलाले त्यस्तो कहिले लेख्दा लेख्दा उसले छोडेर कसैलाई सत्कार गर्नुपर्ने हुन्छ कि घर काम, त्यो त्यसै त्यो व्यवधान थुप्रै छ. त्यसो अवस्था पनि आज जति नारी लेखिया छन् नि, त्यस कारण नारीहरूले त्यति लेख्नु पनि एउटा नारीहरू धन्यवादको पात्र पनि भन्नुपर्छ. उनीहरूले धेरै कष्ट साथ धेरै सङ्घर्ष गरेर समय छोडेर लेखिरहेको छ.
भनेपछि अबका नयाँ पुस्ताहरूबाट तपाईँले धेरै आश गर्नुभयो.
नयाँ पुस्ता स्वतन्त्र छ अहिले, हेर्नुहोस् हामीभन्दा धेरै स्वतन्त्र छ. मैले नयाँ पुस्ता देखेँ, हामी जस्तो पारिवारिक बन्धनमा तिनीहरू त्यति छैन, अलि स्वतन्त्र पनि छ. हुन त उहाँको मैले समझ छैन भने होइन, तर हामीभन्दा अलि बोल्ड भएर उनीहरूले हामी हामी जति समय नै हुने त्यो उनीहरू अब सहनु परेको छैन, किन न्युक्लियर फ्यामिलीमा आइसक्यो, होइन. अब हामी त सासू ससुरा नन्द आमासँग बसेर अब उनीहरू न्युक्लियर श्रीमानले सहयोग गरे पनि उनीहरू त कुनै फरक पनि पर्दैन. अहिलेको पुस्ताले चाहिँ नि हामी जति सायद भोग्नु परेको छैन, त्यो अहिलेको पुस्तालाई त्यति समस्या हामी छैन होला.
तर साहित्यको गुणस्तर कस्तो देख्नुभएको छ नयाँ पुस्ताबाट?
मैले त अब कोही कोही हाम्रा नयाँ बहिनीहरू त धेरै राम्रो लेखिरहेका छन्, हेर्नुहोस् सबै नभनौ, केहीले त राम्रो लेखिरहेको छन्, मैले गुणस्तर त्यस्तो कमी देखाएको छैन, म सबैको भनिरहेको छैन, केही महिलाहरू सशक्त भएर अगाडि आइरहेको छ.
हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ. तपाईँको अमेरिका भ्रमण सफल भएको हामीलाई खुसी लागेको छ. खसखस.com सुनिरहने तपाईँका यो कुराहरू सुनिरहने श्रोताहरूको लागि तपाईँको विशेष भने के रहन्छ?
मेरो के भनेको छ भने मैले जति पनि कुरा गरेँ यो मैले महिलाहरूलाई डिस्करेज गरेर भनेको होइन. महिलाहरू लेखन क्षेत्रमा थोरै छन्, धेरै धेरै महिलाहरू क्षेत्रमा आउनु पर्यो, सङ्घर्ष छ, सङ्घर्ष गर्नु पर्यो, होइन. साहित्यिक क्षेत्र बौद्धिक क्षेत्र हो, त्यसमा हामीले आफ्नो समय दिएर हामी भनौँ कतिपय हामीलाई दिदी बहिनीहरू लेखन लेखिरहे तापनि निरन्तरता दिइरहेको छैन क्या. लेखे छोड्यो, लेखे छोड, कोही बिहे गरेर छोड्यो, कोही लेख, तर त्यस्तो नगरिकन लेखनलाई पनि विशेष ध्यान दिएर सबै कुरा छोडेर हाल्छ. त्यो सङ्घर्ष पनि समय छोडे पनि लेखनतिर बढी से बढी महिलाहरू आबद्ध हुन्, अग्रसर हुन्, र यो क्षेत्र एकदम राम्रो एउटा चुनौतीपूर्ण क्षेत्र हो. त्यसलाई चाहिँ हाम्रो महिला जो लेखिरहेका बहिनीहरू छ उहाँहरूले चाहिँ निरन्तरता दिनु पर्यो, मैले चाहिँ पनि यस क्षेत्रमा आउनु पर्यो र आफूलाई चाहिँ आफ्नो परिचय स्थापना गर्नको लागि लेखनमा चाहिँ आफू सशक्त रूपमा आउनु पर्यो भन्ने मेरो उहाँप्रति मेरो अपेक्षा छ र शुभकामना पनि छ।
अब जाँदा जाँदा तपाईँले नेपाल जाँदाखेरि अघि नै भन्नुभयो अमेरिकी भ्रमणको क्रममा कोही पात्र भेट्नुभयो, कुनै कथा विषयवस्तु भेट्नुभयो, के दिनुहुन्छ
होइन? मैले त मैले भनिहालेँ, मैले उपन्यास लेखेर चाहिँ आज गरेर म यता आएको अमेरिकामा। अब मैले त्यो अमेरिकामा दुई महिनामा धेरै घरमा बसेँ, त्यहाँ थुप्रै महिलाहरूको जुन नेपाली जुन डायस्पोरामा बसिरहेको आफ्नो कर्म बनाएर जुन नेपाली यहाँ बसेर उहाँहरूको जीवन पनि देखेँ नजिकबाट मैले। त्यस कारण उहाँ त्यो देख्दाखेरि मलाई धेरै कुरा लेख्नमा अब मेरो लेखाइमा धेरै कुरा मैले लेख्न सक्ने भएँ, विशेष गरेर डायस्पोराको जीवन र यहाँको जीवनको जीवनशैली, यहाँको अब केही नकारात्मक सकारात्मक कुराहरू जुन नजिकबाट थिए त्यसलाई चाहिँ मैले लेख्दाखेरि, पहिला चाहिँ मैले सुनेको र देखेको पढेको भएर लेख्थेँ, अब नजिकबाट देखेर त्यसलाई लेख्दाखेरि अझ त्यो यथार्थ भन्दा धेरै नजिक पुगेको छ भने मलाई जस्तो लागेको छ। त्यही हो,
अब साहित्यिक फाँटबाट तपाईँको अलिकति अर्को चिनारीमा जाउँ। पुरानो तपाईँको चाहिँ गीतकार तपाईँ गायक गायिका पनि हुनुहुन्छ, तपाईँले दुई दुईवटा एल्बम निकाल्नुभयो, गीती क्षेत्रलाई छोडेर छोड्नु भएको कारण के हो?
म मेरो गीत क्षेत्र मेरो सोख हो, हेर्नुहोस् म केटाकेटीमा नाच्थेँ पनि गाउँथे पनि, केटाकेटीमा स्कुलमा धेरै पुरस्कार पाएको मैले नाचेर गाएर, तर त्यो कस्तो हुँदो रहेछ भने पछि मैले स्कुल सबै साइन्स पढेँ, विज्ञान पढ्दाखेरि त्यो सबै क्षेत्र मैले विज्ञान पढ्दाखेरि मैले धेरै मेहनतमा त्यो गीत मेरो सङ्गीत सबै छुट्यो, पढ्नमा नै विशेष ध्यान भयो, पढिसकेपछि फेरि साहित्य क्षेत्रमा आयो, साहित्यतिर बढी मैले झुकाव भएको हुनाले त्यो क्षेत्र बिस्तारै मेरो छुट्दै, तर पनि मैले छुटेको चाहिँ छैन, त्यो बेला बेलामा मैले पनि अहिले पनि मलाई कस्तो लाग्छ, मलाई अहिले पनि त अहिले पनि गाउँछु, गाउन सक्छु, त्यो
एउटा गाएर सुनाइदिनु
न, गीत त नगाउ परिहाल्यो अहिले सत्तर के भने धेरैतिर मैले हात हाल्दाखेरि गाह्रो हुन्छ, त्यसो पनि समय छैन मैले भने महिलाको धेरै समय त्यो यता गीत यता ना सबैतिर मैले साहित्यलाई नै आफ्नो विशेष क्षेत्र मैले बनाएर अगाडि बढाउँ, साहित्यलाई विशेष ध्यान दिनेछु, साहित्य लेखनलाई, त्यो गीती क्षेत्र चाहिँ सोखको कुरा मैले कहिले काहीँ रमाइलो गर्न गाउने गर्छु।
श्रोताहरू यहाँलाई थाहा नै होला पद्मावती सिंहले उहाँले चाहिँ दुईटा गीतको एल्बम प्रकाशन गरिसक्नु भएको छ र उहाँले रेडियो नेपालमा कैयौं गीतहरू पनि गाइसक्नु भएको छ, तर त्यो पक्ष चाहिँ ओझेलमा रहेको छ, हामीले त्यो पक्ष उसलाई उजागर गर्नै पर्छ र हामी के पनि भन्छौं भने उहाँले गीत लेखनलाई पनि निरन्तरता दिनुपर्छ भन्ने हामी हाम्रो अनुरोध छ। हस्त उपन्यासकार कथाकार पद्मावती सिंहज्यू यहाँले खसखस डटकममा दिनुभएको अमूल्य समय र विचारको लागि हामी आभार व्यक्त गर्दै भोलि यहाँको नेपाल फिर्तीको यात्रा सफलपूर्वक रहोस् भन्दै आजलाई हामी बिदा माग्छौ। धन्यवाद।
यहाँले पनि समय जुन एउटा अवसर दिनुभयो, खसखस डटकममा दुई शब्द आफ्नो विचारहरू प्रस्तुत गर्न, यसको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हाँ, नमस्कार
नमस्कार।